यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। स्थायी कमिटि बैठकले गरेका निर्णय कार्यान्वयनमा लैजाने विषयमा छलफलका लागि नेकपा सचिवालय बैठक आज बस्दै। अमेरिकी सहयोग परियोजना एमसीसी परिमार्जन सहित पारित हुने परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीको भनाई। काठमाडौँ उपत्यकामा 618 सहित हिजो मुलुकभर थप 1246 जना कोरोना भाइरस संक्रमित। मुलुकका 5 जिल्ला सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय संक्रमित नरहेको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। कोरोना भाइरसका कारण विश्वभर 3,33,000 बढ़ी संक्रमित हुँदा संक्रमण निको हुनेको संख्या 2,20,20,000 भन्दा बढ़िरहेको वर्ल्ड मिटरको तथ्याङ्क। र युरोपमा कोरोना संक्रमण अझै भयावह रूपमा फैलन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी। नेकपा सचिवालय बैठक आज बस्दैछ। स्थायी कमिटि बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान पार्टी केन्द्रीय सचिवालयको बैठक आज 11 बजे पेरिस डाँडामा बस्ने नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो। प्रधानमन्त्री निवासमा बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफलपछि आजका लागि बैठक तय गरिएको हो। भदौ 26 गते सम्पन्न स्थायी कमिटिको बैठकले सरकार, पार्टी संगठन, पार्टीको महाधिवेशन, सीमा विवाद, मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी, अध्यक्षद्वयको कार्यविभाजन, कोरोना नियन्त्रण तथा रोकथाम लगायतका विषयमा निर्णय गरेको थियो। बैठकले गरेका निर्णयहरूको थप कार्यान्वयनका विषयमा सचिवालयमा छलफल हुने जनाइएको छ। नेपालमा हिजो थप 1,246 जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हिजो 10,641 नमूना परीक्षण गर्दा 428 महिला र 818 जना पुरूष गरी जम्मा 1,246 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। यो सँगै कोरोना संक्रमितको कुल संख्या 59,573 पुगेको छ। कोरोना भाइरस संक्रमणको केन्द्र बन्दै गएको काठमाडौँ उपत्यकामा हिजो 618 जना संक्रमित थपिएका छन्। हिजो काठमाडौँका 507 जना, भक्तपुरका 50 जना र ललितपुरका 61 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। हिजो थप 1,243 जना कोरोना संक्रमण निको भएको छ। 1,243 जनामा कोरोना संक्रमण निको भएको छ। हालसम्म 42,949 जनामा संक्रमण निको भएको र निको हुने दर 72.09% रहेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। हाल विभिन्न 72 जिल्लामा गरी 16,241 जना सक्रिय संक्रमित रहेका छन्। सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी 5 जिल्लामा भने सक्रिय संक्रमित नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमित मध्ये 7,903 जना संस्थागत आइसोलेसन तथा 8,338 जना होम आइसोलेसनमा रहेका छन्। गम्भीर लक्षण भएका 182 जना संक्रमितको आईसीयूमा र 39 जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। कोरोना संक्रमणका कारण हिजो थप 4 जनाको मृत्यु भएको छ। हिजो मोरङ, चितवन, कैलालीका 1-1 जना महिला तथा काठमाडौँका 1 जना पुरूषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणपछि मृत्यु हुनेको संख्या 383 पुगेको छ। पर्साको वीरगंजमा कोरोना संक्रमण नियन्त्रणमा आएसँगै 5 महिनापछि नारायणी अस्पतालमा ओपीडी सहित जनरल सेवा पुनः सञ्चालन गरिएको छ। नारायणी अस्पतालको ओपीडी तथा जनरल सेवालाई संक्रमण नियन्त्रणमा आएसँगै सञ्चालन गरिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले बताउनुभयो। तत्कालका लागि नारायणी अस्पतालका सम्पूर्ण विभागहरूमा प्रतिदिन अधिकतम 25 जनाको मात्र स्वास्थ्य जाँच गर्ने व्यवस्था अस्पतालले मिलाएको उहाँले जानकारी दिनुभयो। कोरोना नियन्त्रण तथा रोकथामका लागि चालिएका कदम प्रभावकारी भएको र संक्रमण नियन्त्रणमा आएसँगै नारायणी अस्पताललाई हिजैदेखि जेनरल अस्पतालका रूपमा सेवा सञ्चालन गर्ने अनुमति दिइएको पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताउनुभयो। वीरगंजमा अहिले अस्थायी कोविड अस्पतालका रूपमा गण्डक अस्पतालमा 60 र नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा 300 शैयाको व्यवस्था गरिएको छ। नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको ओम अस्पतालले जनाएको छ। अस्पतालका डाक्टर विश्वनाथ कोइरालाका अनुसार निमोनियाको स्थिति नियन्त्रण हुँदै गएको र रेमडेसिभर औषधिको प्रयोगले उहाँको स्वास्थ्यलाई सहज बनाइरहेको छ। नेपाली कांग्रेसले शंकास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति मार्फत शंकास्पद मृत्यु भएका व्यक्तिको परीक्षण गरिनु जरूरी रहेको बताउनुहुँदै परिवारका सदस्यको मृत्युको कारण थाहा पाउनु नागरिकको अधिकार भएको उल्लेख गर्नुभएको छ। परीक्षणबाट मृतकमा संक्रमण पुष्टि भए निकटस्थको परीक्षण गरेर अरूलाई बचाउन सकिने र रिपोर्ट नेगेटिभ आए मृत्युपछि परिवारजन मानसिक तनावबाट मुक्त हुन सक्ने विज्ञप्तिमा उल्लेख छ। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले अमेरिकी सहयोग परियोजना एमसीसी परिमार्जन सहित पारित हुने बताउनु भएको छ। कोरोना परीक्षण प्रयोगशालाको हिजो उद्घाटन गर्न गुल्मीको तमघास पुग्नुभएका मन्त्री गेवालीले एमसीसी परियोजनाबारे केही अस्पष्टता भए त्यसलाई स्पष्ट गरिने र केही बुदा परिमार्जन गरी पारित गरिने बताउनुभयो। मन्त्री गेवालीले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर कोविडका कारण कमजोर भएको अर्थतन्त्रलाई लयमा फर्काउन सरकार लागि परेको पनि बताउनुभयो। विदेशबाट फर्किएका नागरिकलाई रोजगारी प्रदान गर्ने सरकारको दायित्व भएको मन्त्री गेवालीले उल्लेख गर्नुभयो। राष्ट्रिय सभा सदस्यमा मनोनित नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले हिजो शपथ ग्रहण गर्नुभएको छ। हिजो सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमलसेना समक्ष गौतमले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो। कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, सुभाष नेमाङ लगायतका नेता तथा सांसदहरू सहभागी हुनुहुन्थ्यो। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिशमा गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्नुभएको थियो। कुल 59 सदस्यीय राष्ट्रिय सभामा राष्ट्रपतिबाट संघीय सरकारको सिफारिशमा कम्तीमा एक महिला सहित 3 जनालाई मनोनयन गरिने प्रावधान अनुसार यसअघि 2 जना मनोनित भइसक्नु भएको छ। शपथ ग्रहण पछि गौतमले आफूले राष्ट्रिय सभाको गरिमामा आँसाउने कुनै पनि काम नगर्ने बताउनुभयो। उहाँले नेपालको संविधान, राष्ट्रिय सभाको नियमावली बमोजिम आफूले जिम्मेवारी निर्वाह गर्ने स्पष्ट गर्नुभयो। बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफा नेतृत्वको पर्वतारोहण टोली नेपाल भ्रमणमा रहेको छ। बहराइनका राजकुमारको नेपाल भ्रमणले सुस्ताएको नेपालको पर्यटन क्षेत्रमा नयाँ सम्भावनाको ढोका खुलेको पर्यटन व्यवसायी र विज्ञहरूले प्रतिक्रिया दिनुभएको छ। कोरोना महामारीपछि पर्वतीय र पदयात्रा पर्यटनको सम्भावना अझ बढ़ने अनुमान गरिएका बेला बहराइनका राजकुमारको नेपाल भ्रमणले विश्व सामु नेपालको पर्यटन क्षेत्रको सकारात्मक सन्देश जाने नेपाल पर्वतारोहण संघका अध्यक्ष शान्तवीर लामा जानकारी दिनुभयो।
कोविड क्राइसिसको बेलामा आरोहण गरेको न्युज राम्रो र पोजिटिभ अन्तर्राष्ट्रिय लेभलमा सन्देश जाने भएकोले लो लेभलदेखि हाई लेभलको इम्प्लोयमेन्ट क्लाइम्बिङ एक्सपिडिसन गर्नेदेखि लिएर ग्रासरुटदेखि त्यो रुटको लागि इकोनोमिक फाइदा हुन्छ, राज्यको लागि रोयल्टीहरू प्रमोसनको लागि फाइदा भयो, हौसला बढ्छ।
कोरोना महामारीमा लकडाउनपछि नेपाल प्रवेश गर्ने पहिलो आरोहण दलका रूपमा रहेको बहराइन राजकुमार नेतृत्वको टोलीले सगरमाथा आरोहणको पूर्व तयारी स्वरूप मनास्लु र लोबुचे हिमाल आरोहणका लागि नेपालमा 2 महिना व्यतीत गर्नेछ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले राराताल नेपालको आकर्षक पर्यटकीय गन्तव्य भएकाले यसको सौन्दर्यतामा रास आउन नदिने बताउनु भएको छ। नेपालकै सबैभन्दा ठूलो रारातालमा हिजो साइकल लेनको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री शाहीले रारातालको सुन्दरता कायम राख्न त्यस क्षेत्रमा साइकल बाहेक अन्य सवारी साधन लैजान नपाइने नियम बनाइने बताउनुभयो। साइकल लेन बनाउन 3 करोड़ बजेट लाग्ने कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
संविधान दिवसको उपलक्ष्यमा नेपाल टेलिकमले ल्याएको छ आकर्षक डाटा प्याकेज अफर। युट्युब रु 55 तीन दिन अनलिमिटेड, फेसबुक पनि रु 55 तीन दिन अनलिमिटेड, साथै 1 GB पर डे 28 दिनको रु 555 मात्र। प्याकेज खरिद गर्न *14*11# डायल गर्नुहोस्। यो अफर यही असोज 2 गतेदेखि 4 गतेसम्म खरिद गर्न सकिनेछ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट आज नेपाल आइपुग्दैछ। भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट ल्याउने गरी तयारी गरिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो। भारतको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको कुर्था जयनगर खण्डमा रेल सञ्चालनका लागि सेट ल्याउन लागि हो। आवश्यक कानून बनाएर दशैं तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ। भारतीय सरकारी कम्पनी कोनकान कम्पनी मार्फत रेल सेट खरिद गरिएको हो। जयनगरदेखि धनुषाको कुर्थासम्म 35 किलोमिटर रेलमार्गको भौतिक पूर्वाधार निर्माण भइसकेको छ। कुर्थाबाट विजलपुरा खण्ड 17 किलोमिटर समेत गरेर 52 किलोमिटर सम्पन्न हुने र त्यसपछि रेल त्यहाँसम्म विस्तार गरिनेछ। रेल सञ्चालनको जिम्मेवारी रेलवे कम्पनीलाई दिइएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीका एजेण्डालाई जनताबाट अनुमोदित हुने गरी संगठन निर्माणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ। हिजो 51 जिल्लाका अध्यक्षहरू सहभागी भर्चुअल बैठकमा अध्यक्ष थापाले प्रजातन्त्रलाई मजबूत बनाउनका निमित्त फरक विचार बोक्ने शक्ति बलियो हुनुपर्ने धारणा राख्नुभयो। वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुचित व्यापारी कारोबार गरेको भन्दै उपत्यका 8 पसललाई कार्यवाही गरेको छ। विभागका निर्देशक एवं सूचना अधिकारी रविन्द्र आचार्यले तरकारी पानी तथा खाद्यान्नका पसललाई कार्यवाही गरिएको जानकारी दिनुभयो। विभागले व्यवसायीले बढ़ी मूल्यमा प्याज बिक्री गर्न थालेपछि तरकारी बजारलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिएको र हिजो मात्र 6 वटा आलू प्याज व्यापारीलाई कार्यवाही गरिएको निर्देशक आचार्यले बताउनुभयो। ती पसललाई कार्यवाही स्वरूप जरिवाना 14,80,000 राजस्व समेत संकलन भएको विभागले जनाएको छ। वर्षापछिको पहिरोले सोलुखुम्बुको महाकोलुङ गाउँपालिका 2 नाजिङमा 1 घर बगाएको छ भने 4 घर जोखिममा परेका छन्। पहिरोका कारण 2 तले घर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो। कालीकोटको खाडाचक्र नगरपालिकामा औलो रोगका 5 जना बिरामी फेला परेका छन्। जिल्ला अस्पताल कालीकोटले गरेको परीक्षणमा खाडाचक्र 2 मा बाहिरी जिल्लाका 1 र स्थानीय 4 गरी 5 जनामा औलो रोग देखिएको हो। औलो रोग देखिएपछि महामारी तथा रोग नियन्त्रण महाशाखा टेकुबाट मदन कोइरालाको नेतृत्वमा चिकित्सकीय अनुसन्धान टोली कालीकोट पुगेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रविन्द्र सेजुवालले बताउनुभयो। पछिल्लो समय कालीकोटमा पनि लामखुट्टी पुगेपछि औलोका बिरामी भेटिन थालेको स्वास्थ्य शाखा प्रमुख सेजुवालले बताउनुभयो। कैलाली स्थित अन्तर्राष्ट्रिय बसन्ता जैविक मार्ग संरक्षित क्षेत्रमा मानव अतिक्रमण बढ़दै गएको छ। भारतको डुडुवा नेशनल पार्कदेखि नेपालको चुरे फेदी क्षेत्र हुँदै बर्दिया राष्ट्रिय निकुञ्जसम्म हात्ती बाघ गैंडा लगायतका जनावर ओहोर दोहोर गर्ने मुख्य मार्ग खण्डित हुने गरी बस्ती बसाउने क्रम बढ़ेको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
कैलाली स्थित बसन्ता संरक्षित वन क्षेत्रमा अतिक्रमण बढ्दै जाँदा नेपालको एकमात्र अन्तर्राष्ट्रिय जैविक मार्ग संकटमा परेको छ। जैविक मार्ग खण्डित हुने गरी अतिक्रमण बढ्दै गएको बसन्ता संरक्षित वन क्षेत्रमा पछिल्लो समय भौतिक संरचना निर्माणदेखि बस्ती बस्ने क्रम बढ़िरहेको स्थानीय वासीको भनाइ छ।
बाली पीड़ितको न्यूमा धेरै मान्छेहरू बसिरहेको छ। बसन्ता करिडोरलाई चाहिँ क्षतविक्षत क्षेत्र खण्डित गर्ने खालको चाहिँ अब क्रियाकलाप भइराखेको छ।
भारतीय दुधुवा नेशनल पार्कदेखि चुरेफेदी क्षेत्र हुँदै बर्दिया राष्ट्रिय निकुञ्जसम्म हात्ती बाघ गैंडा लगायतका जनावर ओहोरदो गर्ने मुख्य मार्गका रूपमा बसन्ता जैविक मार्गलाई लिने गरिन्छ। वन्यजन्तु तथा वन संरक्षणको क्षेत्रमा क्रियाशील विजयराज श्रेष्ठ बसन्ता वन क्षेत्रमा बढ्दो मानवीय अतिक्रमणले जैविक मार्गको भविष्य संकटमा परेको बताउनुहुन्छ।
पहिले साउनको हात्ती आइसक्थ्यो, यसपालि हात्ती आएको छैन। यसले पनि के देखिन्छ भने मानवीय जुन अतिक्रमण त्यो ठाउँमा भएको छ त्यसले गर्दाखेरि ठूला वन्यजन्तुहरू ओहोरदोहोर गर्ने जैविक मार्गको एकदमै भविष्य संकटमा परेको छ।
डिभिजन वन कार्यालय धनगढ़ीका अनुसार कैलालीमा बसन्ता वन क्षेत्र सहित करिब 22,000 हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा छ। अतिक्रमित वन क्षेत्रमा बजारदेखि बस्ती बसेकाले अतिक्रमित क्षेत्र खाली गर्न कठिन छ। यद्यपि बसन्ता जैविक मार्ग क्षेत्रको अतिक्रमण नियन्त्रण गर्ने काम भइरहेको छ। डिभिजन वन अधिकृत रामचन्द्र कडेल,
त्यो अतिक्रमणलाई वास्तवमा नियन्त्रण गर्नैपर्छ, नियन्त्रण गर्न सकिएन भने जैविक मार्गलाई ठूलो असर पर्ने मैले देखेको छु।
जैविक विविधताले भरिपूर्ण बसन्ता वन क्षेत्रमा बसेकाहरूको उचित व्यवस्थापन गर्दै अतिक्रमित क्षेत्र खाली गराउनेतर्फ तत्काल पहल कदम लिन आवश्यक देखिन्छ। जगत साउथ, रेडियो नेपाल, धनगढी।
प्रधानमन्त्री केपी शर्मा ओलीले जापानका लागि नवनिर्वाचित प्रधानमन्त्री योशिहिदे सुगालाई बधाई ज्ञापन गर्नुभएको छ। सामाजिक सञ्जाल ट्विटर मार्फत हिजो प्रधानमन्त्री ओलीले बधाई ज्ञापन गर्नुभएको हो। दुई देश बीचको सम्बन्धलाई आगामी दिनमा अझ सुमधुर र सौहार्दपूर्ण बनाउन मिलेर काम गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ। जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यको कारण देखाई पदत्याग गर्नुभएपछि नयाँ प्रधानमन्त्री छनौटका लागि बुधबार जापानको संसदमा मतदान भएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वभर हालसम्म कोरोना भाइरसका कारण संक्रमितको संख्या 3,03,33,000 भन्दा बढ़ी पुगेको छ। अहिलेसम्म संक्रमित मध्ये 9,50,139 जनाको मृत्यु भएको छ भने 2,20,20,000 भन्दा बढ़ी संक्रमण निको भई घर फर्किएका छन्। यसैबीच सबैभन्दा बढ़ी संक्रमित देश अमेरिकामा गत 24 घण्टामा 45,838 जना नयाँ संक्रमित थपिएका छन् भने 861 जनाको मृत्यु भएको छ। छिमेकी मुलुक भारतमा गत 24 घण्टामा 96,793 जना नयाँ संक्रमित थपिएका छन् भने 1,174 जनाको मृत्यु भएको छ। ब्राजिलमा गत 24 घण्टामा 35,757 नयाँ संक्रमित थपिएका छन् भने 857 जनाको मृत्यु भएको तथ्याङ्क सम्बन्धी अध्यावधि गरिरहेको संस्था वर्ल्ड मिटरले जनाएको छ। यसैबीच विश्व स्वास्थ्य संगठनले युरोपमा कोरोना भाइरस भयावह रूपमा फैलिरहेको बताएको छ। विश्व स्वास्थ्य संगठनका युरोप स्थित क्षेत्रीय निर्देशकले पछिल्लो समय युरोपमा तीव्र रूपमा फैलिरहेको कोरोना भाइरसलाई युरोपले सजग गराउने घण्टीका रूपमा लिनुपर्ने बताएका छन्। निर्देशक क्लजले गएको 2 हप्तामा मात्रै युरोपका थुप्रै राष्ट्रहरूमा कोरोना भाइरसको संख्या दोब्बरले बढ़ेको बताएका छन्। जापानका नयाँ प्रधानमन्त्री योशिहिदे सुगाले देशको कार्यकारी प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नुभएको छ। कार्यालयमा उपस्थित भई जिम्मेवारी सम्हालेपछि उहाँले जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री कार्यालयमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै सुगाले आफ्नो मन्त्री परिषदले कुशलताका साथ जनमतको सम्मान गर्दै अघि बढ़ने उल्लेख गर्नुभयो। पदभारीपछि नवनिर्वाचित मन्त्री परिषदका मुख्य सचिव कत्सु नोबु कातोले कोरोना भाइरस महामारी विरूद्ध लड्न र संक्रमणलाई थप बढ़न नदिन पूर्ववत प्रशासनको मार्ग पछ्याउँदै अघि बढ्ने बताउनुभयो। अमेरिकी गल्फतटमा आएको समुद्री आँधी स्यालीले 5,00,000 भन्दा बढ़ी अमेरिकी विद्युत सेवाबाट वञ्चित भएका छन्। अत्यधिक वेगमा आएको आँधी जमीनमा झरेपछि केही फितलो भए पनि फ्लोरिडा र एलाबामामा अझै विनाश निम्त्याउन सक्ने अनुमान गरिएको छ। आँधीसँगै आएको व्यापक वर्षा र बाढ़ीले एकजनाको मृत्यु भएको छ भने धेरैको उद्धार गरिएको छ। स्याली आँधीले 4 महिनामा पर्ने पानी 4 दिनमा परेको अधिकारीहरूले बताएका छन्। बेलारूसको सरकारले त्यहाँ सरकार विरोधी आन्दोलन चर्काइरहेका विपक्षी नेताहरूले देशको राष्ट्रिय सुरक्षा र राष्ट्रिय अखण्डता विरूद्ध काम गरेका भन्दै उनीहरूमाथि कार्यवाहीको संकेत गरेको छ। बेलारूसमा विगत 26 वर्षदेखि राष्ट्रपति रहँदै आउनुभएका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले पछिल्लो निर्वाचन धाँधली गरेर जितेको भनेपछि उर्लेको जनप्रदर्शनबाट दबावमा परेको सरकारी पक्षले आन्दोलनको अगुवाई गर्ने महिला नेत्री मारिया कोलेस्नेकोमा विरूद्ध संगीन आरोप लगाएको छ। राजधानी मिन्स्क स्थित जेलमा रहेकी विपक्षी नेत्री 38 वर्षीय केलेन्स्निकोभाले भने आफू विरूद्धको अभियोगका सम्बन्धमा कुनै प्रतिक्रिया जनाएकी छैनन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अर्को महिनाभित्रमा कोरोना भाइरस विरूद्धको खोप तयार भइसक्ने खुलासा गर्नुभएको छ। कोरोना भाइरसका कारण संक्रमित हुने र मृत्यु हुनेको संख्या सबैभन्दा बढ़िरहेको अमेरिकामा अर्को महिनाभित्रमा भाइरस विरूद्धको भ्याक्सिन प्रयोगमा आउने दावी गर्दै राष्ट्रपति ट्रम्पले पहिलो चरणमा स्वास्थ्यकर्मी र जोखिममा रहेका व्यक्तिहरूमा भ्याक्सिनको प्रयोग हुने बताउनुभयो। यो वर्षको अन्त्यमा हुने राष्ट्रपति निर्वाचनमा विपक्षी दलको बढ़दो प्रभावका कारण दबावमा रहनुभएका ट्रम्पले कोरोना भाइरस विरूद्धको खोपलाई चुनावी मुद्दा बनाउनु हुने अड्कलबीच राष्ट्रपतिको यस्तो भनाई आएको हो। अब आर्थिक समाचार।
साताको अन्तिम कारोबार दिन बिहिबार शेयर बजार 30.78 अंकले बढ़ेर 1572.18 बिन्दुमा पुगेको छ। गत वर्षको फागुन 18 गते शेयर बजार 1591 अंकमा रहेको थियो। कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिन थालेपछि त्यसको प्रभावले घटेर 1188 बिन्दुसम्म पुगेको शेयर बजार सूचक 7 महिनापछि 1570 बिन्दुमाथि पुगेको हो। बिहिबार कारोबार रकम समेत बढ़ेर 3,31 करोड़ रूपियाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। होटल, जल विद्युत, बैंक, विकास बैंक र फाइनेन्सको सूचक बढ़दै गएपछि शेयर बजारमा त्यसको सकारात्मक असर देखिएको हो। डोटीको धारापानीमा औद्योगिक ग्रामको निर्माण शुरू गरिएको छ। डोटीको जोराइल गाउँपालिका 2 धारापानीमा 50 रोपनी क्षेत्रफलमा औद्योगिक ग्राम निर्माण कार्य शुरू गरिएको जोराइल गाउँपालिकाले जनाएको छ। औद्योगिक ग्रामको निर्माणले स्थानीय स्तरमा व्यावसायिक रोजगारी सिर्जना हुनुका साथै स्थानीय अर्थतन्त्रको दिगो विकासका लागि महत्वपूर्ण हुने गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो। धादिङ साङ्गोसका लेक बहादुर आले व्यावसायिक रूपमा कुखुरा पालन व्यवसाय गरेर 5 लाख रूपियाँ आर्जन गर्न सफल हुनुभएको छ। बन्दाबन्दीको समयमा पनि ब्रोइलर कुखुरा पालेर आमदनी लिँदै आउनुभएका युवा कृषक आले विदेश जान नपाएपछि परिवारसँगै कुखुरा पालनमा लागेको र अहिलेको समयमा पनि लाखौं कमाउन सफल हुनुभएको हो। आफ्नै गाउँठाउँमा परिवारसँग बसेर पनि काम गर्दा आमदनी हुने भएपछि विदेश जान छाडेर अब गाउँघरमै कृषि तथा पशु व्यवसायमा लागिरहने सोच बनाएको कृषक लेख बहादुर आले बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरितामा नेपाल यथावत रहन सफल भएको छ। फिफाले बिहिबार निकालेको नयाँ वरितामा नेपाल 170 स्थानमा रहेको छ। गत महिना नेपाल 170 स्थानमै रहेको थियो। नेपाल दक्षिण एसियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ। नेपाल भन्दा अघि भारत र मालदिव्स रहेको छ। एक स्थान घटेको भारत 109 स्थानमा रहेको छ। त्यस्तै मालदिव्स 155 स्थानमा रहेको छ। नेपाल भन्दा तल भूटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ। भूटान 189, बंगलादेश 187, श्रीलंका 206 र पाकिस्तान 200 स्थानमा रहेका छन्। कोरोना भाइरसको महामारीपछि गत मार्चबाट अन्तर्राष्ट्रिय फुटबल ठप भएको छ, जसको कारण नेपालले अन्तर्राष्ट्रिय खेल खेलेको छैन। मार्चबाट अन्तर्राष्ट्रिय खेल नहुँदा नेपाल सहित सबै राष्ट्रको वरिता यथावत रहेको छ। नयाँ वरिताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ। त्यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इङ्ल्याण्ड र पाँचौंमा पोर्चुगल रहेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको एक दिवसीय वरितामा नेपालका कुनै पनि खेलाड़ी शीर्ष 100 अटाएनन्। पछिल्लो पटक प्रतियोगिता नखेलेका नेपालका खेलाड़ी ब्याटिङ, बलिङ र अलराउण्डर कुनै पनि विधामा परेका छैनन्। यसअघिको वरितामा पनि नेपाली खेलाड़ी एक दिवसीय वरितामा परेका थिएनन्। आईसीसीले सार्वजनिक गरेको नयाँ वरितामा विश्वमा भने ग्ल्यान्डका क्रिस बक्स अलराउण्डरमा दोस्रो स्थानमा उक्लिएका छन्। उनले वेन स्ट्रोक र कोलिन जी ग्राउन्डहोमलाई पछि पार्दै आफ्नो स्थानमा उक्लिएका हुन्। अलराउण्डरको शीर्ष स्थानमा अफगानिस्तानका मोहम्मद नाबी रहेका छन्। वेन स्ट्रोक चौथो स्थानमा झरेका छन्। ब्याटिङमा विराट कोहली शीर्ष स्थानमा छन् भने बलिङमा न्यूजील्याण्डका ट्रिस बोल्ड पहिलो स्थानमा छन्।
अजय बम खेल समाचारका साथमा अब मौसम। मनसूनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेकाले हाल देशभर सामान्य बदलिरही प्रदेश 5, गण्डकी, सुदूरपश्चिम र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज देशभर सामान्य बदलिरही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुनुका साथै प्रदेश 1-2, बागमती, गण्डकी र प्रदेश 5 एक दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 27.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 95%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25-27 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:51 भयो भने सूर्यास्त भरे साँझ 6:05 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। स्थायी कमिटी बैठकले गरेका निर्णय कार्यान्वयनमा लैजाने विषयमा छलफलका लागि नेकपा सचिवालय बैठक आज बस्दै। अमेरिकी सहयोग परियोजना एमसीसी परिमार्जन सहित पारित हुने पर राष्ट्र मन्त्री प्रदीप गेवालीको भनाई। काठमाडौँ उपत्यकामा 618 सहित हिजो मुलुकभर थप 1,246 जना कोरोना भाइरस संक्रमित। मुलुकका 5 जिल्ला सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय संक्रमित नरहेको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। कोरोना भाइरसका कारण विश्वभर 3,03,33,000 बढ़ी संक्रमित हुँदा संक्रमण हुनेको संख्या 2,20,20,000 भन्दा बढ़िरहेको वोल्टमिटरको तथ्याङ्क। र युरोपमा कोरोना संक्रमण अझै भयावह रूपमा फैलन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 समाचार। सकियो 8 अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।